परमेश्वरको वचनबाट के कुराहरू सम्झाउने प्रयास गर्छु। अनि अस्तिको चोटि हामीले यो चाहिँ अलिकति सेयर गर्न गाह्रो भएको मलाई। गरेपछि ओके, देखिन्छ है, देखिन्छ मेरो स्क्रिन। हुन्छ, आज तपाईँहरूको बिचमा मैले खासमा येशूलाई चिन्नेको समर्पणता भनेर यहाँ लेखेको छु, तर चेलाहरूको समर्पणता अस्तिको हप्तामा हामीले सिकेको चाहिँ येशू प्रभुले बनाउनु भएको मण्डली कस्तो छ भनेर, अनि हामी त्यो मण्डलीमा कसरी सहभागी हुनुपर्छ भनेर हामीले हेरेका थियौँ। अनि मेरो एकदमै अनुरोध छ तपाईँहरूलाई कि यो मण्डलीको शिक्षा हामीले एकदमै ध्यान दिएर बुझ्न सकौँ। हरेक व्यक्ति परमेश्वरको विश्वासमा नयाँ गरी जन्मिएकाहरू येशु ख्रिस्टको शरीरका अङ्गहरू हुन्छन् र उनीहरू हरेक व्यक्ति जसरी एउटा शरीरका अङ्गहरू सक्रिय रूपमा शरीरमा सञ्चालित भएर त्यो शरीर स्वास्थ्य रूपमा चलिराखेको हुन्छ। मण्डली बाइबलमा प्रष्ट भनिएको छ कि यो न के अरे एफिसी 4 अध्यायमा पनि पाउलले भनेका छन्, यसको शिर मण्डलीको शिर येशु ख्रीष्ट हुनुहुन्छ, हामीहरू चाहिँ उहाँको शरीर मण्डली। अनि मण्डलीको शरीरका अङ्गहरू चाहिँ हरेक व्यक्तिहरू आफ्नो आफ्नो वरदानको आधारमा, जुन चाहिँ हामीले रोमी 12:3-8 जुन कुराहरू हामी सिक्छौँ, धेरै अर्को ठाउँमा पनि सिक्छौँ, कसरी हामी येशु ख्रीष्टमा विश्वास गरेर परमेश्वरबाट जन्मिएको एउटा नयाँ समाज, यो कुरालाई कहिले पनि हामीले नजर अन्दाज भन्छ नि, त्यसलाई हामीले ख्याल गर्नु हुँदैन। हामी जति पनि छौँ वास्तवमा येशु ख्रीष्टलाई विश्वास गरेर केवल आफ्नो स्वार्थ पुरा गर्ने, यो कुरा चाहिँ होइन। कतिजना मान्छेहरूको विचारमा क्रिस्चियन जीवन पनि स्वार्थ पुराकै, किनभने धेरै मान्छेहरू खालि स्वार्थ पुरामा जिइरहेका हुन्छन् होइन, तर वास्तविकतामा येशूमा विश्वास गरेकाहरू त परमेश्वरका छोराछोरी अनि येशूको शरीरका अङ्गहरू भनेर बाइबलमा छ। अनि वास्तवमा प्रष्ट रूपमा बाइबलमा येशू प्रभुले हामीलाई आज्ञा गर्नुभएको छ हामीले के गर्नुपर्छ। अनि तपाईँलाई यतिखेर कान अलिकति खोल्नलाई भन्छु म, जवानदेखि अनि स्त्रीहरूदेखि अनि जवान केटाहरू होस् केटीहरू होस् अथवा परिपक्व व्यक्तिहरू विवाह गरेका व्यक्तिहरू, तपाईँहरू सबैको लागि म एउटा कुरा भन्न चाहन्छु, तपाईँले घुँडा टेकेर परमेश्वरसँग प्रार्थना गर्न जरुरी छ कि तपाईँको जीवनमा परमेश्वरकै लागि चाहिँ के कुराको लागि तपाईँलाई बोलाउनु भएको छ। तपाईँको जीवनमा जुन योजना छ नि, हामीले घरिघरि त्यो तिम्रो जीवनमा चाहिँ परमेश्वरको उन्नतिको लागि अनि के भन्छ त्यो जीवन छ सुन्दर योजना भनेर हामी सायद एर्मियामा होइन 29:11 हामी पढ्ने गर्छौँ, तर त्यो सुन्दर योजना चाहिँ वास्तवमा येशु प्रभुको योजना हो। यो कुरो कहिले पनि भुल्नु हुँदैन। हामीले एउटा कुरा अस्ति सिकेका थियौँ, येशु प्रभुले बनाएको मण्डली चाहिँ उहाँमा नयाँ जन्म पाएकाहरूद्वारा उहाँले मण्डली बनाउनुहुन्छ भनेर हामीले सिक्यौँ। अर्को कुरा हामीले के सिकेका थियौँ भनेदेखि, येशु प्रभुले विभिन्न जातिहरूबाट मण्डली बनाउनुहुन्छ भनेर सिकेका थियौँ। तपाईँलाई मैले अस्ति पढेको पद, यो पद पढेको अनि तपाईँलाई म यो पद पढ्न चाहन्छु अहिले पनि, यसैले म भन्दछु तिमी पत्रुस हौ। पत्रुससँग कुरा गर्दै गर्दाखेरि, चेलाहरूसँग कुरा गर्दै गर्दाखेरि पत्रुसले यो यो अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउने छु, मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ्य हुने छैनन्। अनि वास्तवमा यो चट्टानको विषयमा चाहिँ पत्रुसले घोषणा गरेका येशु ख्रिस्टको बारेमा, तपाईँ नै ख्रिस्ट हुनुहुन्छ र तपाईँ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ, त्यो सत्यता जो पत्रुसले घोषणा गरे, कन्फेस भन्छ अङ्ग्रेजीमा, कन्फेस गरे, स्वीकारे, भनेको मतलब येशूलाई जो हुनुहुन्छ त्यही रूपमा उनले चिने, त्यो कुरा त्यो सत्यतामाथि चाहिँ यो मण्डली स्थापना गरिने, पत्रुसमाथि होइन। अनि कतिचोटि मान्छेहरूले पत्रुसमाथि भनेर पनि प्रचार गर्ने विश्वास गर्ने गर्छन्, तर वास्तविकतामा चाहिँ त्यस्तो कुरा हो। अर्को कुरा चाहिँ तपाईँलाई मैले के भन्न चाहन्छु भने, जुन चाहिँ जीवन अस्ति मैले के अरे भर्खरै दोहोऱ्याइसकेँ, त्यो चाहिँ के छ भनेदेखि, उहाँको मण्डली चाहिँ नयाँ जन्म पाएका उहाँलाई चिनेकाहरूद्वारा उहाँले खडा गर्नुहुन्छ। अनि यहाँनिर उहाँलाई चिन्ने अथवा अनन्त जीवन भएका मुक्ति पाएकाहरू भनेको चाहिँ योना 17:3 चाहिँ अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिन्नु र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। यो चिन्ने कुरालाई चाहिँ तपाईँले धेरै ध्यान दिनुपर्छ। चिन्नु भनेको चाहिँ नलेजेबल प्रकारले चिन्नु होइन, जसरी हामी एक अर्कालाई चिन्दाखेरि हाम्रो विचार भावना, हाम्रो चाहना, हाम्रो फेभरेट कुराहरू, हाम्रो कमजोरीहरू सबै कुरा थाहा हुन्छ। त्यही किसिमले हामीले येशु प्रभु र परमेश्वर पितालाई हामीले त्यही किसिमले चिन्नु पर्यो। त्यसको मतलब अस्ति एउटा क्लासमा हामीले सिकेको थियौँ, परमेश्वर कस्तो हुनुहुन्छ त्यही रूपमा हामीले दर्शन पाउने, उहाँलाई चिन्ने। अर्को कुरा हामीले सिकेका थियौँ, परमेश्वर जो हुनुहुन्छ परमेश्वरको रूपमा उहाँलाई आदर दिने, धन्यवाद दिने। यो कुराहरू हरेक विश्वासीको जीवनमा अति नै महत्त्वपूर्ण कुरा छ। तपाईँको जीवनमा यो कुरा छैन भने सायद तपाईँले येशूलाई चिन्नमा अझै कमजोरी भइरहेछ। तपाईँ खोज्दै हुनुहुन्छ होला, नजिकै हुनुहुन्छ होला, तर पक्का भएको छैन कि। किनभने पक्का भयो भने चाहिँ कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि पुरानो बिति गएको छ भनेर बाइबलमा लेखिएको छ। अनि वास्तवमा त्यो जीवन जो येशूलाई चिनेको हुन्छ, येशू प्रभु आफैले योहन्ना 10:10 के भन्नुहुन्छ, चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। त्यसैले यहाँनिर के छ त भन्दाखेरि, येशूलाई चिनेको जीवन, अब येशूलाई चिन्ने कुराको कुरा गर्दै गर्दाखेरि येशू प्रभुलाई ग्रहण गर्ने र उहाँको नाउँमा विश्वास गर्नेलाई उहाँले परमेश्वरको छोराछोरी सन्तान बनाउनुहुन्छ। अनि त्यो हुने कुरा चाहिँ आत्मिक रूपमा हामी नयाँ गरी जन्मिन्छौँ। यो कुरा सबै एकदमै महत्त्वपूर्ण कुराहरू हुन्। त्यही कारणले तपाईँलाई सरसर्ती आजको पक्षमा लान चाहन्छु। आज चाहिँ हामी यहाँबाट हेर्नेछौँ योहन्ना 17। त्योभन्दा पहिला म एक दुईवटा यो यो कुरा पढ्न चाहन्छु। त्यो पढ्नुभन्दा पहिला यो 17:26 येशूले हामीलाई उहाँसँगै रहन बोलाउनु भयो। पहिलो कुरा चाहिँ अघि हामीले के भनिरहेको थियौँ भने, येशूलाई चिन्नेहरूद्वारा उहाँले मण्डली बनाउनुहुन्छ, चिन्न कसरी भन्ने कुरा पनि अलिकति हामीले हेऱ्यौँ। तर येशूलाई चिन्नेहरूमा चाहिँ प्रशस्तताको जीवन हुन्छ, किनभने येशूले दिने जीवन प्रशस्तताको जीवन हुन्छ, भरपुरीको जीवन हुन्छ। त्यो चिन्ताको, फिक्रीको, दाहको, ईर्ष्याको यो सबै कुरा त बितिसकेका हुन्छ। त्यो कुरो हामीले हेरेका थियौँ यहाँ योहन्ना 17:26 यसलाई यस्तो लेखेको छ, मैले तपाईँको नाउँ तिनीहरूलाई प्रकट गरे अनि तपाईँले तपाईँको नाउँ तिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिनीहरूमा रहोस्। यहाँ अर्को शब्द के छ भने, अर्को अनुवादमा चाहिँ, जुन प्रेम पिताले येशू प्रभुलाई गर्नुहुन्छ त्यस्तै प्रेम हामीलाई गर्नुहुन्छ भन्ने कुरा छ। अनि यहाँनिर अन्तिम कुरा चाहिँ, र म तिनीहरूमा रहँ। अनि यो अर्को महत्त्वपूर्ण कुरा, क्रिस्चियन भनेको चाहिँ येशू प्रभुमा रहनलाई होइन, हामीलाई उहाँले चुन्नु भएको चाहिँ उहाँ हामीमा, हामी उहाँसँग रहनलाई भन्ने कुरा हामी त्यहाँ बुझ्दछौँ। अनि यहाँनिर अर्को पद तपाईँलाई म पढ्न चाहन्छु, जुन चाहिँ अहिले पछि पढ्छौँ, यो उहाँसँग रहने कुराको बारेमा, युहन्ना 12:26 पद, कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ, कसैले मेरो सेवा गर्छ भने पिताले त्यसलाई कदर गर्नुहुन्छ। यहाँनिर के छ भनेदेखि, हामी उहाँको सेवा गर्ने हो भन्दै उहाँलाई पछ्याउनु पर्यो। अर्को ठाउँमा बाइबलमा के छ, परमेश्वरको देखासिकी गर्ने हो, येशु ख्रिस्टको अनुसरण गर, येशुलाई पछ्याउने भनेको चाहिँ के हो, येशु जस्तो हुनुहुन्छ त्यही रूपमा उहाँकै इच्छा अनुसार जिउने, उहाँकै योजनालाई आफ्नो योजना बनाउने। अब यहाँनिर दुई तिनवटा कुरा तपाईँलाई भनिसकेर त्यसपछि आजको विषयमा फेरि जान्छौँ हामी। अनि यो दुई तिनवटा कुरा भनेको चाहिँ आधारभूत पाप, सबभन्दा महत्त्वपूर्ण यो कुरा तपाईँले सुन्नुहोस् है हरेक व्यक्तिले, अनि कसरी यो कुरालाई हामीले राम्रोसँग बुझ्दैनौँ। सबभन्दा बेसिक पाप, मुख्य पाप के हो जीवनमा हरेक व्यक्तिमा, स्वार्थ, स्वार्थी भन्ने जुन कुरा छ, घमण्ड र स्वार्थ त्यहीँबाट आउँछ। जो मान्छे घमण्डी हुन्छ, स्वार्थी हुन्छ, त्यो लोभी पनि हुन्छ, त्यो डाही पनि हुन्छ, अनि त्यो अरूबाट आफैलाई अरूभन्दा माथि राख्न थाल्छ, त्यो स्वार्थ, यो शैतानबाट आएको स्वभाव है। त्यसैले जो व्यक्ति स्वार्थमा चल्छ त्यो मान्छे परमेश्वरको स्वभावमा चल्दैन, यो पहिलो कुरा, पाप चाहिँ स्वार्थी हुन्छ। दोस्रो कुरा, निस्वार्थता भनेको चाहिँ अरूको लागि सेवा गर्ने, त्यसैले क्रिस्चियन जीवन त अरूको सेवा गर्ने जीवन हो नि। दोस्रो, तेस्रो पोइन्ट चाहिँ, येशूले अरूको खातिर आफूलाई पवित्र तुल्याउनु भयो। अर्को कुरा, त्यो कुरा चाहिँ हामी अहिले हेर्छौँ, उहाँले जुन आफैलाई पवित्र गर्नुभयो, यो पवित्र तुलाउने भन्ने कुरा चाहिँ सेङ्टिफिकेसन भन्छ अङ्ग्रेजीमा, पवित्र तुलाउने, पवित्र भन्ने शब्दलाई चाहिँ अलग गरिने भन्ने हुन्छ खासमा, कट अफ, ठ्याक्कै अरू कुनै कुरा छैन, एकोरो एउटा कुरा मात्रै। जस्तो हामी पवित्र हुने परमेश्वरलाई भनेको चाहिँ हामी केवल परमेश्वरको इच्छा र महिमा भन्दा बाहेकका कुराहरू चाहिँ हामीबाट अलग हुने, त्यो कुरा हो होइन। अर्को कुरो चाहिँ मुकुटको प्राप्त गर्नु अगाडि, मुकुट प्राप्त गर्नु अगाडि क्रुसलाई सहनु पर्ने हुन्छ, फर्स्ट क्रस देन क्राउन भन्छ होइन। जुनसुकै ठाउँमा पनि इनाम भन्दा पहिला चाहिँ के हुन्छ, त्यसलाई चाहिँ कमाउनु पर्छ होइन। त्यसैले हाम्रो जीवनमा मुकुट अथवा जीवन भरपुरी जति पनि कुरा आनन्द छ त्यो सबै एउटा क्रुसद्वारा भएर प्राप्त भएको कुरा हो, हाम्रो क्रुस होइन, येशूको क्रुस। तर आज हाम्रो क्रुसको बारेमा पनि केही कुरा हामी गर्छौँ। अनि यहाँनिर गहुँको दाना महत्त्वपूर्ण कुरा छ, जुन गहुँको दानाको बारेमा आज हामी सिक्न लागिरहेका छौँ, गहुँको दाना, त्यो गहुँको दाना महत्त्वपूर्ण छ। गहुँको दानामा चाहिँ जुन क्षमता हुन्छ त्यो क्षमता खुल्न चाहिँ पहिला गहुँको दाना आफै मर्नुपर्छ, त्यो गहुँकै अवस्थामा रहिरह्यो भने त्यो एक्लै हुन्छ। अनि कहिलेकाहीँ गहुँमा पालिस लगाएर, रङ रोगन लगाएर, राम्रो बनाएर, अन्य किसिमको कुरा गरेर के पनि फाइदा हुँदैन, त्यो गहुँ एउटै बस्छ। अझ पालिसाली लगाएर राम्रो बनायो भने के हुन्छ, त्यो मर्नलाई गाह्रो हुन्छ। अब यो पालिस लगाउने यो सबै कुरा भनेको चाहिँ हामी संसारिक जीवनको कुरा गर्छौँ। संसारिक जीवनमा चाहिँ के गर्छौँ हामी, हाम्रो फाइदाको लागि हामी आफैलाई धनी, आफैलाई सिपालु, आफैलाई ठुलो, आफैलाई म चाहिँ के हुँ भन्ने। वास्तवमा यो म के हुँ भन्ने, म चाहिँ अरूभन्दा के हुँ, म चाहिँ केही गर्न सक्छु भन्ने जुन हुन्छ नि, यो वास्तवमा त्यो अहम्ताबाट आउने कुरा हुन्छ धेरै पटक। अनि त्यो चाहिँ परमेश्वरको उपस्थितिमा एकदम फाइदा छैन, त्यो एकदमै नराम्रो कुरा हो होइन। यहाँ अर्को कुरा, प्रचार गर्ने बोलावट चाहिँ एकदमै महत्त्वपूर्ण छ। अब यो प्रचार गर्ने बोलावट कस कसको छ, सुसमाचार प्रचारको बोलावट चाहिँ हरेकको छ, किनभने बाइबलमा त्यो लेखिएको छ। योहन्ना के भन्छ, मत्ती 28:19 जुन पद छ त्यो हरेकको लागि हो, अर्को अर्को ठाउँमा पनि छ। तर सुसमाचार प्रचारको बोलावट, किनभने त्यसले चाहिँ कुनै पनि व्यक्तिलाई अनन्तकाललाई असर पार्छ। तपाईँको सुसमाचार प्रचारले, तपाईँलाई म भन्छु, मैले 41 वर्ष अगाडि विश्वास गरेर म एक्लै आफ्नो खुसमा हिँडेको भए, मैले अरू धेरै मेरो परिवारमा विश्वासी देख्ने थिएन, तर मैले मेरो परिवारलाई सुसमाचार सिकाएँ, मैले जतिजनालाई सिकाएँ, जुन जुन कदम मैले चालेँ जसले गर्दाखेरि मानिसहरू ख्रिस्टमा आओस्, तपाईँ कल्पना गर्नुहोस्, मैले एउटा सानो मान्छेले चालेको कदमबाट परमेश्वरले कति धेरै मान्छेको जीवनमा परिवर्तन ल्याउनु भएको छ। यदि मैले परमेश्वरको कुरा सुन्दाखेरि होइन यसले मलाई फाइदा हुँदैन, यसले दुःख हुन्छ, बदनाम हुन्छ, मान्छेले खालि म त आफ्नै पैसा कमाउँछु, नाम कमाउँछु, मन्त्री हुन्छु, अर्को कुरा धेरै कुरा गर्न सक्थेँ मैले, होइन विदेशमा आएर अमेरिका आइसकेर यहाँ कलेज पढेर यतै बस्न सक्थेँ, तर मैले गरेन। किनभनेदेखि म सुसमाचार प्रचार गर्ने कुरालाई महत्त्व ठान्थेँ। त्यस कारण सुसमाचार प्रचार गर्ने कुरा चाहिँ त्यो बोलावट एकदम महत्त्वपूर्ण हो। हरेक व्यक्तिले चाहिँ तपाईँ इन्जिनियर हुनुहोस्, तपाईँ डक्टर हुनुहोस्, तपाईँ नर्स हुनुहोस्, तपाईँ कम्प्युटर इन्जिनियर हुनुहोस्, तपाईँ शिक्षक हुनुहोस्, व्यापारी हुनुहोस्, तर तपाईँ सुसमाचार प्रचारक हुनुहोस्। किनभने त्यो कुरा चाहिँ बाइबलमा लिडिया त्यो बैजनी कपडाको व्यापार गर्ने हामीले अस्ति हेरेको थियौँ प्रेरित 16 अध्यायमा, होइन थिएटराको, अनि उसले चाहिँ फिलिपीमा चाहिँ पावलको वचन सुनेर परमेश्वरले उसको समाज खोल्नु भएपछि उसले आफ्नो होल फ्यामिलीलाई विश्वासमा ल्याएर बत्तिसमा दिएर पावलहरूको सेवा गरेर, तपाईँले देख्नुभयो ख्रिस्टमा विश्वास गर्ने येशूलाई चिन्ने व्यक्तिको परिवर्तन। अब यो परिवर्तन तपाईँ र मेरो जीवनमा आउँछ, यो परिवर्तन तपाईँ र मेरो जीवनमा आउँछ। अब आजको सुरुवात म यहाँबाट गर्न चाहन्छु। पहिलो कुरा, योहन्ना 17 अध्याय, आज पनि 17 अध्यायको 2-3 पद पढ्न चाहन्छु। तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यहाँनिर 18 जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। अब यहाँनिर एउटा पोइन्ट के छ, पहिलो चाहिँ चेलाहरूको लागि प्रार्थना गरेको। तपाईँले हेर्नुभयो भने यही अध्यायमा यही खण्डतिर हाम्रो लागि पनि उहाँले प्रार्थना गर्दै हुनुहुन्छ, तर उहाँको प्रार्थना हामीमा एकता हुने कुरा छ, हामीलाई पवित्र हुने कुरा छ। अनि पवित्र हुने कुरा मैले तपाईँलाई अघि नै भनिसकेँ, पवित्र हुने कुरा भने चाहिँ सिङ्गल माइन्डेड एउटा कुरा परमेश्वरको इच्छामा आफैलाई समर्पित गर्ने, डबल माइन्डेड 10 कुरा होइन, आफ्नो स्वार्थ त्यहाँ पुरा गर्ने कुरा होइन। अनि यहाँ अर्को कुरा के छ 18 भने, जसरी तपाईँले मलाई पठाउनु भयो, येशू प्रभुले एउटा उद्देश्य लिएर येशू परमेश्वर पिताले येशू प्रभुलाई संसारमा पठाउनु भयो, त्यो भनेको चाहिँ बलिदान भएर संसारको मानिसहरूको उद्धार गर्नु। अब येशू प्रभुले के भन्छ, मैले पनि तिनीहरूलाई पठाएको छु। सो यो प्रश्न आज तपाईँलाई, तपाईँ कसले कसले सोच्नु भएको छ, तपाईँ पठाइनु भएको छ, पठाइनु भनेको चाहिँ तपाईँ घर छोडेर देश छोडेर अर्को ठाउँ जाने होइन, पठाइनु भनेको चाहिँ सुसमाचारको काममा खटिनु, तपाईँ जहाँ बस्नुहुन्छ, जहाँ जे गर्नुहुन्छ, यो खटिने कुरामा तपाईँको कति ध्यान छ। सबभन्दा पहिलो सुरुवात कहाँबाट हुन्छ, यहाँ विचारबाट हुनुपर्छ। तपाईँले प्रार्थना गर्न थाल्नुपर्छ, योजना बनाउन थाल्नुपर्छ, यो परमेश्वरको आज्ञा नै हो नि त, होइन। त्यसपछि 19 के छ, तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन्। तपाईँलाई म अर्को अनुवाद पढ्न चाहन्छु यहाँ त्यो पवित्र पार्ने कुराको कुरा गर्दा, अर्को अनुवादमा के छ, तिनीहरूले सम्पूर्ण जीवन तपाईँमै सुम्पन सकुन् भनेर। सो यहाँनिर पवित्र पार्ने भन्ने कुरा चाहिँ के छ, यहाँनिर सुम्पने भन्ने कुरासँग जोडिएको छ। सम्पूर्ण जीवन तपाईँमै सुम्पन सकुन् भनेर मैले पनि आफ्नो जीवन तपाईँमा सुम्पेको छु। येशू प्रभुको जीवन परमेश्वरमा सुम्पिँदाखेरि उहाँले के गर्नुभयो, परमेश्वरले खटाउनु भएको क्रुसको मृत्युलाई भोगिदिनु भयो, सबै कुरा सिद्धाउनु भयो। तर अहिले हामीले येशूले जस्तै अरूको पापको लागि क्रुसमा भोग्नु पर्दैन, तर येशूमा विश्वास गरेर हामी नयाँ जीवन पाउँछौँ, हामी हृदयमा नयाँ हुन्छौँ, सबै कुरा नयाँ हुन्छ, होइन। हामीलाई पनि येशू प्रभुले पठाउनु भएको छ, अनि हामीले पनि येशूले दिनुभएको योजना, सुम्पनु भएको काम पुरा गर्नलाई हामीले पनि आफैलाई सुम्पनु पर्यो। हो, यो कुरा एकदम जरुरी छ, मण्डलीमा यो जरुरी छ। तपाईँलाई म भन्छु, तपाईँले जतिजना देखिराख्नु भएको छ सबै मान्छेहरू यो वचनलाई ठिक प्रकारले पालन गरेका छैन, त्यस कारण त्यस्तो उदाहरणको पछि लाग्नुभयो भने एक दिन तपाईँ छोडिनुहुन्छ। यो कुरा म बुझ्छु, किनभने म धेरै देशमा गएको छु, अहिले जुन देशमा बसेको छु यहाँ पनि देखेको छु, सबै ठाउँमा चर्चहरूको कुराहरू छन्, तर सबैले बाइबललाई त्यही प्रकारले विश्वास गर्दैन, परमेश्वरको कामलाई त्यही किसिमले गरिरहेको छैन। त्यसको मतलब के हो, धेरैचोटि इतिहासमा, मण्डलीको इतिहासमा विश्वासीहरू तर्केका छन्। प्रियहरू, हामीले बाइबलमा बुझ्नुपर्छ। त्यस कारण तपाईँले तपाईँ यहाँ येशुप्रभुले आफैलाई बलिदान गर्नुभयो, सुम्पनु भयो, पवित्र गर्नुभयो, मतलब ताकि हामी पनि सम्पूर्ण रूपले सुम्पन सकौँ, हाम्रो जीवन येशुको निम्ति सुम्पन सकौँ। यो सबभन्दा महत्त्वपूर्ण कुरा छ आजको विषयमा, होइन? त्यसपछि यहाँनिर 26 पदमा अन्तिममा के छ भनेदेखि, मैले तपाईँको नाउँ तिनीहरूमा प्रकट गरे अनि तपाईँको नाउँ यिनीहरूमा प्रकट गरिरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईँले प्रेम गर्नुभयो त्यो तिमीहरूमा रहोस् र म तिनीहरूमा। त्यसकारण अर्को कुरा मैले तपाईँलाई के भन्छु, म तिनीहरूमा भन्ने येशुप्रभुले जो भन्नुहुन्छ रहूँ। त्यसकारण त्यो के हो छ भनेदेखि, येशुप्रभुले हामीलाई चुन्नुहुन्छ ताकि उहाँ हामीमा रहन सक्नुहुन्छ। वास्तवमा येशुप्रभु हामीमा रहने कुरा त एकदमै महत्त्वपूर्ण कुरा छ। अब आजको विषय सुरु गर्छु। आजको विषय चाहिँ 12 अध्यायको 24 पदमा, साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एक्लै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। अनि मलाई जहाँसम्म लाग्छ यो वचनलाई मैले क्लियर रूपमा अझै म त्यहाँ आएपछि तपाईँलाई बताउनुपर्छ, किनभने यो बुझ्न जरुरी छ। यति गम्भीर वचन हो यो। गहुँको दानाको कुरा छ यहाँ। गहुँको दाना साँच्चै भन्ने शब्द जहाँ जहाँ प्रभु येशूले चलाउनु हुन्छ नि, त्यो ध्यान दिनुपर्ने कुरा हुन्छ। साँच्चै भन्नुहुन्छ नि, काहीँ दोहोऱ्याएर साँच्चै साँच्चै पनि भन्नुहुन्छ, म तिमीहरूलाई भन्दछु गहुँको दाना माटोमा परेर मरेन भने त्यो एक्लै रहन्छ। एउटा पोइन्ट यसमा के छ भने, येशूप्रभु आफै बलिदान हुने सम्बन्धी कुरा छ। उहाँ क्रुसमा गएर बलिदान हुने, उहाँको बलिदानले के गर्यो, उहाँ मर्नुभयो क्रुसमा, परमेश्वरले उहाँलाई जीवित बनाउनु भयो, तर उहाँको मृत्युले के गर्यो, सबै मान्छेहरू पापीहरू संसारको लागि जीवन पाउने ढोका खुल्यो। त्यसको मतलब एक्लो रहने होइन कि धेरै फल फलाउन सक्ने बनायो येशुप्रभुको मृत्युले। अनि यहाँनिर त्यही कुरा येशुप्रभुले हामीलाई भन्नुभएको छ, हामी पनि गहुँको दाना जस्तै, हामी पनि मर्नुपर्छ। अनि त्यसको कुराहरू हामीले अलिकति बुझ्नुपर्छ। तपाईँलाई म सरसर्ती यो तिनवटा पद पढेर अनि त्यसपछि हामी आजको विषय अलिकति हेर्छौँ अनि सिद्धाउँछु। मैले तपाईँलाई भनेको झन्नै झन्नै 23 मिनट भयो, आधा घन्टामा सिद्धाउँछु भनेको थिएँ मैले, होइन? मैले कहिले पनि वचन राख्नु सक्दिनँ, त्यो चाहिँ मेरो समस्या हो। यहाँ योहन्ना 12:25 के छ, आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारबाट तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ। त्यसकारण यहाँनिर गहुँको दाना मर्ने र आफ्नो प्राण सुरक्षा राख्ने अथवा गुमाउने कुरा ठ्याक्कै जोडेर के गर्नुहुन्छ, उहाँले हाम्रो जीवन पनि मर्नुपर्ने कुरालाई क्लियर रूपमा भन्नुहुन्छ। अनि 12:26 कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् भनेको चाहिँ उहाँ जस्तै बलिदान होस् अरूको सेवाको लागि। म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसलाई कदर गर्नुहुन्छ। परमेश्वरको कदर हामीमा आउँछ, होइन? त्यो कुरो चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले यहाँ अर्को एक दुईवटा पद पढेर तपाईँलाई म सिद्धाउन चाहन्छु। त्यो चाहिँ गहुँको दानाको सम्बन्धमा भनेर सिद्धाउँछु। 25 मिनट हुन लाग्यो, त्यस कारणले 5 मिनटमा म सिधाउँछु, है त, कोसिस गर्छु। अनि यो लुका 14:25-26, 27, 28, 29, 30 पदसम्म, होइन 30 पदसम्म पनि म पढ्न चाहन्छु। लुका 14 के छ भने, मानिसहरूको ठुलो भिड उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई हेर्नुभयो। अनि 26 के छ, यदि कोही मौका आउँछ र आफ्ना आमा बुबा आफ्नो बुबा आमा पत्नी छोरा छोरीहरू दाजुभाइ दिदी बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। यसको बारेमा आज तपाईँलाई म बताउन भ्याउँदिनँ। यहाँनिर के भनेको छ भनेदेखि, येशु प्रभु अथवा परमेश्वरको कुरा गर्दाखेरि हाम्रो यहाँसम्म कि हाम्रो आफ्नै परिवारलाई पनि दोस्रो ठाउँमा राख्नुपर्छ। परमेश्वरको महत्त्व, परमेश्वरको प्रेमको छेउमा चाहिँ हामीले हाम्रो दाजुभाइ, अर्को बाइबलमा त घृणा नै भन्ने शब्द छ, यहाँ तुच्छ भन्ने शब्द यहाँ छ भनेदेखि, अङ्ग्रेजीमा त हेट भन्ने शब्द छ। तर साँच्ची नै हामीले आफ्नो परिवारलाई हेट गर्ने होइन, तर के छ भने परमेश्वरलाई प्रेम गरेको दाँजोमा हाम्रो परिवारलाई चाहिँ त्योभन्दा के भन्छ, धेरै कम महत्त्व दिने कुरा भनेको चाहिँ स्वार्थ होइन नि त। परिवार भनेको वरिपरि हुन्छ, तपाईँ र मेरो परिवार, तपाईँ र मेरो आफ्नो मान्छे, वरिपरिका मान्छे, मेरो पक्षको मान्छेले के गर्छ? हामीलाई व्यक्तिगत स्वार्थी पुरा गरिदिन्छ। धेरै जस्तो राजनीति गर्ने मान्छेहरू के छ, मान्छेहरूलाई आफ्नो पक्षमा लिन्छन्, त्यो सबै के को लागि? स्वार्थ, फेम, फेमस, बुझ्नुहुन्छ? के क्रिस्चियनले फेमस हुनु हुँदैन? यो गहिरो कुरा हो, त्यसलाई म छुन मात्रै सक्छु, आज कुरा गर्न भ्याउँदिनँ। इन्ट्रेस्टिङ सब्जेक्ट हो, तर यहाँनिर कुरा के छ भनेदेखि, येशु प्रभुले दिएको दुईवटा आज्ञामा पहिलो आज्ञा के हो? परमेश्वरलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्ने। परमेश्वर भनेको येशु प्रभु, येशु प्रभु परमेश्वर हुनुहुन्छ नि, होइन र? येशु प्रभुलाई गरेको प्रेम, परमेश्वरलाई गरेको प्रेम एउटै प्रेम हो। तपाईँ र मैले उहाँलाई प्रेम गरेपछि त सारा हृदयले पुरै, अरू कुरा उहाँको अगाडि अरू कुरालाई कम प्रेम हो नि। त्यो चाहिँ मुख्य अङ्ग्रेजीमा इन्टेन्सिटी भन्छ, त्यो ध्यान, परमेश्वरको प्रेमप्रतिको ध्यान, परमेश्वरको आज्ञाप्रतिको ध्यान। अब तपाईँहरू सबै जो मण्डलीमा आज हुनुहुन्न, ठाउँ ठाउँमा विभिन्न कारणले बाहिर बसेर हेरिराख्नु भएको, सुनिराख्नु भएको छ, सुन्नुहोस्, तपाईँको ख्रिसप्रतिको ध्यान के छ? तपाईँले ख्रिसलाई गरेको प्रेमको ध्यान कस्तो छ? इट्स भेरी भेरी इम्पोर्टेन्ट। किनभने परमेश्वरको क्षमा बिना, परमेश्वरको अनुग्रह बिना हामीलाई केही छैन। परमेश्वरकै आज्ञा छ, उहाँलाई चाहिँ पहिलो प्राथमिकता दिने। तर तपाईँ र म आफ्नै स्वार्थ पुरा गरेर हिँड्यो भने त मुक्ति पनि छ, स्वर्ग जानलाई विश्वास गरेका छ, बाँकी स्वार्थ सबै आफ्नै, एउटा हातमा टोटल संसार आफ्नो स्वार्थ, अर्को हातमा परमेश्वर। त्यस्तो क्रिस्चियनिटी बाइबलले दिँदैन क्या, एकदम क्लियर भन्नुपर्छ तपाईँलाई, होइन? अनि यहाँनिर अर्को, जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। यहाँ क्रुस के हो? परमेश्वरको इच्छा गर्नलाई जे परे पनि त्यो कुरा सामना गर्न सक्नु, त्यो हो क्रुस। स्वार्थलाई चाहिँ मार्ने क्रुस हो। वास्तवमा गलाती 2:20 के छ? वास्तवमा ख्रिस्टको चेला भन्नेले चाहिँ के हुन्छ? परमेश्वरको अगाडि मर्न तयार हुनुहुन्छ। 2:20 पावलले के भन्छ? म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु र पनि म जिउँछु, म होइन, ख्रिस्ट ममा जिउनुहुन्छ, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई अर्पण गर्नुभयो उहाँको शक्तिमा। सो ख्रिस्चियनको जिउने जीवन, जिउने शक्ति चाहिँ येशु प्रभुबाट आउँछ, उहाँले प्रेम गर्नुभएको छ। तर हामी उहाँलाई पहिलो स्थान दिन्छौँ, उहाँको आज्ञाको छेउमा हरेक चेलाहरू एकजना बाहेक 11 मृत्युदण्ड पनि भोग्न तयार भए। अब तपाईँ र मेरो लागि आज त मृत्युदण्ड त दिया छैन पक्का पनि, कति देशमा छ? उनीहरूले के भन्ने? जब मान्छेले आएर तँलाई मार्छु नत्र छोड येशूलाई भन्यो भने छोड्ने? छोड्न त मिलेन। त्यसैले यो कुरा हामीले जाँच्नु पऱ्यो आफैलाई, है? अर्को एउटा पद पढौँ, तिमीहरूमध्ये कसैले एउटा धरारा बनाउने इच्छा गर्छ। अब यहाँनिर तपाईँलाई यो चाहिँ धरारा बनाउनेले सिद्धाउने हिसाब नभइकन सुरु गर्नु हुँदैन, नत्र लाज हुन्छ, बिचमै बस्छ, हामीले चर्च बनाए जस्तो होइन, तर सिद्धिन लाज, परमेश्वरसँग प्रार्थना गरिरहेको छौँ, होइन? कमसेकम त्यहाँ सङ्गति हुने ठाउँ तयार हुँदैछ, एकदम एकदम उत्साह छ, सबैको उत्साह, एकजनाले गरे होइन, परमेश्वरले गर्नुभएको, होइन? नत्र भने जसले जग बसालेपछि सिद्धाउन सकेन भने देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, अनि यस मानिसले बनाउन त थाल्यो तर सिद्धाउन सकेन। यहाँनिर अर्को कुरा तपाईँले हेर्नुहुन्छ, ए यो कुरा चाहिँ मैले अघि तपाईँलाई भनिसकेँ, गलाती, कुनै पनि ख्रिस्टका व्यक्ति आफैलाई संसारको लेखी, स्वार्थको लेखी मरेको ठान्नुपर्छ भन्ने कुरा तपाईँलाई मैले भनेको थिएँ। त्यस कारणले यहाँनिर अब यो कुरा हामी फेरि हेर्छौँ, साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एक्लै रहन्छ। अनि यो गहुँको दानाको सम्बन्धमा एक दुईवटा कुरा भनेर म तपाईँलाई आज सिद्धाउन चाहन्छु। गहुँको दाना चाहिँ यहाँनिर के छ भनेदेखि, महत्त्वपूर्ण कुरा चाहिँ, त्यो सिङ्गल रह्यो भनेदेखि केही काम लाग्दैन, त्यसले उत्पादन, त्यसको पोटेन्सियल भन्छ नि अङ्ग्रेजीमा, सो द डेथ भनेको चाहिँ मृत्यु। गहुँको दानाको लागि मर्ने कुराले चाहिँ उसबाट हुनसक्ने सबै पोटेन्सियल, सबै फाइदा, के भन्छ, सम्भावनालाई खोलिदिन्छ, त्यो क्षमताहरू सबै खोल्छ, लक खोले जस्तो, होइन? पासवर्ड हालेर च्याट्ट गरेपछि सबै खुल्छ नि, त्यस्तै गरे जस्तो मर्ने कुरा त्यहाँ छ। पहिलो कुरा, गहुँको दाना मर्नु जरुरी छ, नत्र त्यो एक्लै बसेर केही काम लागेन। दोस्रो कुरा चाहिँ, गहुँको दाना चाहिँ वास्तवमा भ्रष्ट होइन नि, फेरि गहुँको दाना चाहिँ एकदमै स्वास्थ्य, भनेको मतलब तपाईँ र म येशूको लागि मर्न तयार हुने चाहिँ पापी भएर होइन, हामीले पाएको नयाँ जीवन ख्रिस्टमा त्यो छुट्टै कुरा हो। जब नयाँ जीवन हुन्छ तब ख्रिस्टको लागि जिउने कुरा हो अनि त्यो महत्त्वपूर्ण छ। सो स्वास्थ्य हुन्छ, भ्रष्ट होइन नयाँ जीवन। यो गहुँको दाना चाहिँ के हुन्छ, अरूले जीवन पाउनको लागि आफैलाई समर्पण गर्ने, यो अर्थ लाग्छ। अरूलाई महत्त्व दिने, आफ्नो स्वार्थको लागि चाहिँ महत्त्व नदिने कुरा हो, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले प्रभु येशू र अरूलाई पुरा हृदयले, जस्तो येशू प्रभुलाई विश्वास गर्नेहरूले चाहिँ, तपाईँलाई म एउटा कुरा मर्ने सम्बन्धमा यो जर्ज मुलरको यति पढेर सिधाउँछु आज, यति नै हो। तर तपाईँले विचार गर्नुपर्छ कि तपाईँ म जो ख्रिस्टमा छौँ, आज तपाईँलाई मुख्य मैले भनेको कुरा, गहुँको दाना मर्ने जस्तै तपाईँ र म आफ्नो स्वार्थको लागि, मैले अहिले सुरु नै स्वार्थ र निस्वार्थको कुरा गरेँ। निस्वार्थ भनेको चाहिँ अरूको फाइदा हेर्ने, क्रिस्चियन जहिले पनि अरूको फाइदा। अनि यो सम्बन्ध जो चर्चमा, जो कम्युनिटीमा, समाजमा एकअर्का भएर बस्दाखेरि जब त्यहाँ निस्वार्थ हुन्छ त्यहाँ त सुन्दर हुन्छ नि। हरेकले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्ने भन्ने कुरा हुन्छ नि, अरूको आवश्यकता पुरा गर्ने भन्ने कुरा हुन्छ नि त। तर धेरै जस्तो मान्छे चाहिँ मलाई के छ भन्छ, होइन मेरो पद कहाँ छ, मैले मौका कहिले पाउँछु, अनि जवानहरूले के हुन्छ, मैले चाहिँ अगाडि कहिले उभिन पाउँछु। यो सबै कुरा जरुरी छैन, परमेश्वरको इच्छा के छ त्यसमा आफैलाई समर्पण गर। यो जर्ज मुलरको कुरा मैले तपाईँलाई किन भन्न खोजेँ भने, गहुँको दाना मर्ने भनेको जस्तै, एकचोटि जर्ज मुलरलाई मान्छेहरूले सोधे थिए अरे, तिम्रो अब यो जर्ज मुलरको बारेमा धेरैचोटि भनेको छु, त्यो किताब पनि पाइन्छ, तपाईँ पढ्न सक्नुहुन्छ। सो हि इज वान अफ द इन्सपिरेसन फर फेथ, होइन एउटा पास्टर हो बेलायतको। अनि उसले चाहिँ त्यो मान्छेलाई जवाब दिएको छ, देयर वाज अ डे वेन आई डाइड, एउटा दिन थियो कि जर्ज मुलर चाहिँ जर्ज मुलरको लागि मर्यो, अटरली डाइड, पूर्ण रूपमा मर्यो, डाइड टु जर्ज मुलर, बुझ्यो, उसको आफ्नो इच्छा, आफ्नो स्वार्थ, आफ्नो चाहना, लोभ, सब कुराको लागि मर्यो, हिज ओपिनियन, उसको ओपिनियनको लागि पनि मर्यो, उसको विचार छ नि त्यसको लागि पनि मर्यो, मान्छेको विचार सुन्न सक्ने, सहन सक्ने, त्यस्तो भयो। प्रेफरेन्स भनेको उसले आफूलाई चाहने कुरा, टेस्ट, उसले उसलाई मनपर्ने स्वाद अनि इच्छा, त्यसको लागि पनि ऊ मर्यो, डाई टु द वर्ल्ड, संसारलाई पनि मर्यो, इट्स एप्रुभल, संसारले उसलाई, ओ संसारको एप्रुभल धेरैले खोज्छ, हामी वास्तवमा मान्छेले के भन्ला भन्ने कुरामा यति ठुलो त्यो गर्छौँ, होइन त्यस कारणले हामी मान्छेसँग रिसाउँछौँ। तर जर्ज मुलर त संसारको एप्रुभलको लागि पनि मर्यो, सेन्सर अफ द वर्ल्ड पनि मर्यो, डाइड टु, होइन एप्रुभल or blame, even मान्छेले blame गर्ने कुरामा नि मर्यो, even of my brother and आफ्नै विश्वासी दाजुभाइ अनि फ्रेन्ड, आफ्नै साथीहरूले उनीहरूले राम्रो नराम्रो जे भनेको छ त्यो सबै कुराको लागि उसले मर्यो। And since then, I have only to show myself approved to God. अनि उसले के भन्छ, मलाई चाहिँ केवल परमेश्वरको सहमति चाहियो, उहाँको समर्थन चाहियो, अरू कुनै कुरा पनि छैन। यो चाहिँ क्रिस्चियन हो। मैले बाइबल कलेजमा घरिघरि सुन्थेँ डाई टु पब्लिक ओपिनियन, तर हामीहरू धेरै जस्तो त पब्लिककै ओपिनियनमै जिउँछौँ, किन हामी जुन संस्कृतिमा हुर्कन्छौँ, वास्तवमा फलानाको छोरीले अथवा छोराले नाक काट्यो भने त पब्लिकको ओपिनियन हो नि, कहिलेकाहीँ त्यो कल्चरले गर्दा त्यो धेरै ठुलो कुरो होइन फेरि, तर यति उसलाई समस्या हुन्छ, होइन अब विशेष गरी यो धर्ममा पनि, अब कसैहरूको हिन्दूको अब क्रिस्चियन भयो भने उसलाई एकदम मरेको जस्तो हुन्छ, मैले देखाएको छु त्यो खालको सत्ता हो, किनभने उनीहरूको त्यो दिमागले उनीहरूलाई, होइन त्यो दे लिभ फर इट। तर तपाईँ र म चाहिँ ख्रिस्टमा छौँ, हाम्रो चाहिँ केवल परमेश्वरको एप्रुभल चाहियो। त्यस कारणले आज जे कुरा तपाईँलाई मैले भनेको छु, उहाँले हामीलाई पठाउनु भएको छ, उहाँले हामीलाई पवित्र गर्नुभएको छ, उहाँ चाहनुहुन्छ हामीले पनि जसरी येशूले आफैलाई सुम्पनु भयो हामीले पनि सुम्पन सकोस्। तर परमेश्वरको शक्तिद्वारा सम्भव छ, हामीले उहाँमा भरोसा गरौँ। म आज यहीँ राख्न चाहन्छु, अनि तपाईँले जतिले सुन्नुभएको छ जाँच्नुहोस्, आफैलाई समर्पण गर्नुहोस् प्रभुलाई, परमेश्वरको योजना तपाईँ र मेरो जीवनमा पुरा गर्न सक्नु, होइन त्यसले हामीलाई इनाम दिन्छ। बाइबलमा कति ठाउँमा छ यो सबै गर्ने शक्ति उहाँ दिनुहुन्छ, तर आफैलाई जाँच्ने कुरा हो। यो कसैको लागि गर्ने हुने, तपाईँलाई कहिले काहीँ के लाग्छ भने, है यो मान्छेले यो पास्टर त करा छ, धेरै कुरा भन्छ, तपाईँको लागि फाइदा मैले गरेँ मलाई फाइदा, तपाईँलाई भन्ने तर म चाहिँ नगर्ने मलाई के हुन्छ, फाइदा हुँदैन, बुझ्नुहुन्छ, गुम्छ नि त कुरा त। त्यस कारणले हामी जुन बाटो हिँडेका छौँ यो प्रभुको बाटो हो, यो पवित्रतामा हिँड्ने बाटो हो, एकले अर्कालाई उत्साह दिएर हिँड्ने बाटो हो। त्यस कारण त्यो कुरो तपाईँले मैले गरौँ आउनुहोस् हामी।